الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم من جاء بالحسنات فله عشر أمثالها ومن جاء بالسيئات فلا يجزى إلا مثلها وهم لا يظلمون اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولایا صلی وسلم دائما ابدا علی حبیبک من زانت به الاسرو معزز سامعین کرام السلام علیکم ورحمۃ اللہ وبرکاتہ شاید باری تعالیٰ ہے کہ جو کوئی اللہ کے حضور نیکی لائے گا تو اس کو ایسی 10 نیکیاں ملیں گی اور جو کوئی برائی لائے گا تو اس کو ویسی ہی سزا ملے گی اور ان پر زیادتی نہیں کی جائے گی۔ ہماری متصل آیات کریمہ میں انسانی کردار اور مزاج کے حوالے سے ارشاد فرمایا جا رہا ہے اور آخرت کے حساب اس سے متعلق جگہ جگہ تنبیہ فرمائی جا رہی ہے۔ اس آیہ کریمہ میں جو عمل اختیار کیے گئے ان کے جو نتائج ہوں گے اس پر اللہ کریم نے ارشاد فرمایا ہے، اور اللہ کریم غفور الرحیم ہے، دنیا کے حساب کتاب برابری پر ہوتے ہیں، یہاں برابری ہے نہیں، اور اس کی شان کریمی ہے کہ رب کائنات مخلوق پر جو عطا ہے اسے بے حد و حساب پسند فرماتا ہے۔ اب جب بات عمل کی آتی ہے تو دنیا کا حساب کتاب جو ہوتا ہے، باہم لین دین جو ہوتا ہے، اس میں ایک دوسرے کی ضرورت کی تکمیل ہوتی ہے یا ایک دوسرے کی کوئی نہ کوئی احتیاج جو ہے وہ دور ہوتی ہے۔ مثلا اگر کوئی دکان پر گیا ہے تو اس نے وہاں پر پیسے صرف کیے اور دکان سے اس نے اپنی ضرورت کی جنس خریدی، اب دکاندار نے جنس تو دی لیکن بدلے میں اس نے پیسے لیے، اب جو گاہک ہے اس نے پیسے تو دیے لیکن بدلے میں جنس لی۔ تو یہ بات اسی پہلو کو اگر ہم عبادت کے معنوں میں لے آئیں گے تو یہ سرین غلط بات ہوگی۔ یہ میں اس لیے کہہ رہا ہوں، اور یہ موضوع نازک ہے اور یہ بات نازک ہے، میں اس لیے کہہ رہا ہوں کہ ہم عبادات کے بدلے میں ضروریات دنیا کو رکھتے ہیں۔ قرآن کریم میں اللہ کی یاد کے ساتھ ارشاد جب فرمایا گیا کہ اللہ کی یاد سے دلوں کو قرار نصیب ہوتا ہے، اب اللہ کی یاد کا مقصد یا مقصود دلوں کا قرار لے لیا جائے تو بات اور ہے، اور اللہ کی یاد سے دلوں کو قرار نصیب ہو یہ بات اور ہے۔ اسی طرح جب ہم عبادت کرتے ہیں تو ہم کہتے ہیں کہ ہم تو نماز بھی پڑھتے ہیں، نوافل بھی ادا کرتے ہیں، تسبیحات تک پڑھتے ہیں، پھر بھی ہماری زندگی میں مسائل ہیں۔ اسی بات کو لے لیں، اور سب سے بڑی مثال عملی صورت کی، سب سے بڑی، سب سے عظیم، سب سے مقدس مثال اسوہ حسنہ صلی اللہ علیہ وسلم، اور حضرت رحمۃ اللہ تعالیٰ علیہ اکثر فرمایا کرتے تھے کہ سیرت پاک کا مطالعہ کیا جائے، اور سیرت پاک کے مطالعہ کرنے سے نبی کریم صلی اللہ علیہ وسلم سے جو ایک امتی کی محبت ہے، جو ایک عشق ہے، جو ایک تعلق ہے، اس میں برکت نصیب ہوتی ہے، اضافہ نصیب ہوتا ہے۔ اپنی ان مشکلات کو سیرت پاک صلی اللہ علیہ وسلم پر لے جاؤ۔ کوئی ایک بندہ اپنی زندگی کی مشکلات جمع کر لے اور پھر وہاں دیکھ لے، اور آپ صلی اللہ علیہ وسلم کی ذات امام الانبیاء رحمۃ للعالمین، قیام قیامت میں بڑی سختی بیان فرمائی گئی ہے، قرآن کریم میں بیان فرمایا گیا ہے، پھر حدیث مبارکہ میں اس کی اور باریکیاں بیان فرمائی گئی ہیں۔ تو حساب کتاب تو ہو، लेकिन जो सख्ती है उसकी इतनी शिद्दत है, अब देखें एक हिसाब किताब का खौफ है कि मैंने क्या कुछ भेजा है, मेरे साथ क्या होगा, लेकिन जो उस दिन की सख्ती है उससे मुतल्लिक जो उलमाए कराम बयान फरमाते हैं अहदीस की रोशनी में, फरमाते हैं मखलूक तड़प उठेगी कि जो हो हिसाब तो शुरू हो, इब्तदा तो हो, ये जो सख्ती है इससे तो निकले। तो हर कौम अपने अपने नबी और रसूल की खिदमत में हाजिर होगी कि आप मुकर्रबीन बारगाह इलाही हैं, अल्लाह के हुज़ूर दुआ फरमाएं कि कम अज़ कम हिसाब शुरू तो हो। फिर तमाम अम्बिया रसूल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर होंगे कि या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आप अल्लाह के हुज़ूर दुआ फरमाएं। आपका इरशाद आली है कि फिर आप अल्लाह के हुज़ूर सजदा रेज़ होंगे जब तक अल्लाह को मंजूर, तो फिर इरशाद होगा, फिर आपकी दुआ की शर्फ़ कबूलियत होगी, तो मखलूक का हिसाब शुरू होगा। अब जब हम दुनिया के मामलात में मुकाबिल सोचती हैं और उसी पहलू को लेकर इबादात के हिस्सों में आते हैं, तो सोचें तो सही ना कि कितनी बारीकी है। इसलिए इस नज़ाकत का समझना ज़रूरी है, क्योंकि हम अमल इख्तियार कर रहे हैं और उन अमाल पर नताइज मुरत्तब होंगे। और अल्लाह करीम माफ़ फरमाते हैं, रहम फरमाते हैं, और जब गफूर और रहीम बयान किया जाता है ना, तो इसके हिसाब कोई नहीं रहते, क्योंकि अल्लाह करीम की जो रहमत है सिफ़ते बारी ताला है, जिस तरह उसकी ज़ात लामादूद है इसी तरह सिफ़ाते बारी ताला भी लामादूद है, तो उसका हिसाब नहीं हो सकता। मौजूद सामीन कराम, तो फिर जब हम अपनी मुश्किलात यहाँ की को देखेंगे, फिर उसे जैसे मैं अर्ज़ कर रहा हूँ कि सीरत पाक से जाकर देखें तो समझ आएगी कि वो ज़ात जिस ज़ात पर अल्लाह करीम ने इतना एहसान फरमाया कि मखलूक के लिए न सिर्फ इस खल्क के हिस्सों में बाएस रहमत पैदा फरमाया, रोज़े माशर उनकी दुआ का सदका होगा कि मखलूक की का हिसाब शुरू होगा। और शहादत बड़ी बुनियादी शय है किसी भी मुकदमे में। हर कौम में शायद होंगे, अंबिया रसूल शहादत देंगे, सब की शहादत पर जो शहादत होगी वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की। कुरान करीम की आयात करीमा बयान फरमाते, फिर उस हस्ती की जिंदगी का मुताला करें, उस मुबारक जिंदगी में जो सख्तियां हैं उन्हें देखें, जो तकालीफ हैं उन्हें देखें, और फिर हम अपनी इस कैफियत को देखें कि रुकू सजूद के साथ मामूलात दुनिया को जहां वाबस्ता करते हैं, फिर ये क्या सूरत है। बातें करना आसान है, शायद एतराज करना किसी बात करने से ज्यादा आसान है, मुतरेज हो जाना ज्यादा आसान है, क्योंकि जो सवाल होता है ये जहालत होती है। अब उसकी किस्म है कि किस तरह का सवाल है। अगर उस सवाल के साथ पीछे को नियत का खन्नास शामिल है तो फिर बहुत बुरी तरफ चली जाएगी बात। अगर शनासाई के हवाले से है तो न जानने का तो ऐलान हुआ ना, जानता हो तो सवाल ना हो, तो ये बड़ी बारीकियां होती हैं। अब अगर मैं ये कहूँ कि यही जो अल्फाज या गुजारशात पेश कर रहा हूँ ये सब के लिए नहीं, इसकी पहली इब्तदा मैं अपनी ज़ात से करूँ, क्योंकि मैं भी इंसान हूँ, मेरे साथ भी ज़िंदगी की जो पेचोखाम है वो इसी तरह हैं जिस तरह और लोगों के साथ हैं, पसंद हो नापसंद है, सेहत बीमारी है। बल्कि यहाँ जहाँ बैठा हूँ यहाँ की कोई ना कोई ऐसी बीमारी जो ताहयात रहती है یہ تاریخ تصوف سے ثابت ہو رہی ہے. چاہے جائے کہ میں یہ کہوں کہ یہ صحت کیوں نہیں ہے، یا عبادات کا جو بدلہ ہے وہ دنیا کی ضروریات کی تکمیل میں کیوں نہیں. اللہ کریم نے ہر شے عطا فرمائی ہے، کوئی ایسا پہلو نہیں کہ جس پہلو کو دیکھوں تو یہ سمجھ نہ آئے کہ اس قابل نہیں ہے جو اس نے عطا فرمایا. پھر خصوصاً جہاں بیٹھا ہوں، یہاں بیٹھنے میں معزز سامعین کرام کوئی نہ کوئی ظاہری یا وجودی تکلیف اسے ڈھونڈیے گا جیسا میں کہہ رہا ہوں، اور اس شعبے کے ذمہ داران کی زندگی دیکھیے گا، سمانے دیکھیے گا، آپ کو سمجھ آئے گی کہ کوئی نہ کوئی ایسی تکلیف جو عمومی برداشت نہیں ہو سکتی وہ اس ذمہ داری کے ساتھ چلتی ہے اور تعیات چلتی ہے. بہت بڑی بات ہو تو وہ بدل جاتی ہے، جاتی میں نے نہیں دیکھی، واللہ عالم، اللہ بہتر جانتے ہیں. اب اگر یہ سوچوں کہ اتنی مخلوق کو اللہ اللہ سکھانے کی ذمہ داری ہے تو اتنی تکلیف ساتھ کیوں ہے، تو پھر میں نے عرض کی نا کہ زبان گنگ ہو جائے گی. ہمارے لیے ہر پہلو سے، بڑی سے بڑی بات ہو، باریک سے باریک بات، اسوہ حسنہ بہترین رہنمائی ہے. اور یہ میرا خیال نہیں ہے، یہ مخلوق کی تجویز نہیں ہے. لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ، رب کائنات ارشاد فرما رہے. تو جب ہم ان چیزوں کو دیکھیں گے تو اس سودے سے نکل آئیں گے. لا محالہ اللہ کی یاد سے دلوں کو قرار آتا ہے، دل سکون میں آتے ہیں. اسی طرح نماز ہے. آج کی جو جدید سائنس ہے، جو تحقیق ہے صحت کے حوالے سے، نماز کے جتنے اوقات اور جتنے رکوع سجود قیام تشہد جو انداز ہے، انسانی صحت کے لیے اتنے اوقات میں اتنی حرکات جو ہیں وہ انتہائی اعلیٰ ہے. اب اگر نماز پڑھتے ہوئے یہ خیال کر لیا جائے کہ میں تو ورزش کر رہا ہوں، وجود کو تقویت دے رہا ہوں، تو کیا نماز ادا ہوگی؟ اور نماز کی نیت خالص نصیب ہو تو کیا جو وجود کا کھچاؤ ہے یا وجود کی جو ورزش ہے وہ رہ جائے گی؟ تو بڑا فرق پڑتا. ورزش کے لیے کرو گے تو عبادت عبادت کے درجے میں نہیں رہے گی، عبادت کرو گے تو ضرورت جو وجودی ہے وہ بھی پوری ہو جائے گی. تو کتنا فرق پڑتا ہے. تو اپنی اس سوچ کو پرکھنے کی اور ہر لمحے جانچنے کی ضرورت ہوتی ہے. ایک تو ہے نا کہ میں اپنی روش دیکھوں کیا سوچ رہا ہوں اور کدھر کو جا رہا ہوں، ایک بات. دوسری جو ضروری بات ہے وہ یہ ہے کہ لمحہ لمحہ اسے دیکھا جائے. بندہ سب سے جو زیادہ دھوکہ دہی کا عمل کرتا ہے وہ اپنی ذات سے کرتا ہے، چونکہ وہ جو چاہتا ہے اسی کے متعلق جواز گھڑتا رہتا ہے. اپنی ہر غلطی کو کوئی نہ کوئی جواز دے دیتا ہے، اپنی ہر زیادتی کو کوئی نہ کوئی جواز دے دیتا ہے، حالانکہ جواز دینے کی ضرورت نہیں ہے، ہر شے موجود ہے. مطابقت رکھنے کی ضرورت ہے، تحت آنے کی ضرورت ہے. جو حکم ہے اس کے مطابق بات ہو، جو حکم ہے اس کے تحت بات ہو. اور اللہ کریم فرما رہے ہیں کہ انما امرهم الی اللہ، جو اللہ کے لیے کوئی کام کرتا ہے تو وہ اس کو عطا فرماتے ہیں، ان کو وہ بتائیں گے کہ جو اللہ کے لیے کام کرتے ہیں. اب کیا بتائیں گے؟ من جا بالحسنات فلو عشر امثالها، عشر کتنے گنا ہو گئے، عمل تو ایک ہے تو بات دس گنا تک چلی گئی. پھر حدیث شریف میں آتا ہے کہ بندے مومن نیت کرتا ہے جب نیک عمل کی تو اسے ایک نیکی نصیب ہو جاتی، حالاں وہ عمل تک نہ پہنچ پائے، एक होता है ना नियत करना और फिर तकमील तक पहुंचना कि जो नियत की है उस अमल तक पहुंचा। ऐसा करम और एहसान है कि नियत की अमल न कर सका चाहे जिस वजह से भी, लेकिन उसकी वो नियत उसे नेकी के दर्जे में ले जाएगी। और इसके मुकाबिल कोई बुराई सोची या बुरी नियत आई लेकिन अमल नहीं किया तो उस पर कोई गिरफ्त नहीं है ताँ कि उस पर अमल इख्तियार न करे। और जब कोई नेक अमल किया तो अल्लाह करीम फरमा रहे हैं तो जो कोई नेकी लाएगा तो उसके लिए ऐसी 10 नेकियां मिलेंगी, 10 गुना अजर जो है वो उसे अता फरमाएगा। अब कौन है जो इस तरह के सौदे कर रहा? वो बात याद आती है कि हजरत उस्मान गनी रजी अल्लाह ताला अन्हु ने जब अपना तिजारती काफिला पहुंचा और उसकी तिजारत पर इतने गुने इरशाद फरमाया तो मैं तो उसे सौदा बेचूंगा जो इतने गुने अता करे सौदे में देगा। कौन कर? अल्लाह की राह में उन्होंने बांट दिया सारा माल कि मेरे अल्लाह इतना गुना अजर अता फरमाते हैं, मैं तो सौदा वहां करूंगा। अब वो पहचान जो नूरे ईमान से उन्हें नसीब हुए, देखें उम्मत जो होती है ये बतौर तवारस शुमार होती है। आल के किसी न किसी माने में किसी न किसी दर्जे में शुमार होती है। अब जो कुछ अता फरमाएगा, आपने गौर किया होगा अक्सर ये बात होती है कि बतौर तवारुस हमें दीन इस्लाम नसीब होगा, जो नस्ल बाद नस्ल मुसलमान हो रहे हैं तो ये विरासत में हमें मिला, आबाव अजदाद से होते होते हमें विरासत में मिला। तो जो भी दीन हक इख्तियार करता है उसे एक दर्जे की विरासत का हिस्सा मुयस्सर आता है। और कितना अजीम मकाम है, कितनी अजीम ज़ात है, वहाँ से हमें विरासत नसीब हुई। अब जिसकी जितनी विरासत है उसे उतनी मिलनी है। बाप फौत होता है तो उसके बेटे की जो तकसीम में विरासत में हिस्सा है उसके लिए वो उसका तय होता है, जो बेटी का है वो अलग होता है, जो उसकी बेवा का होता है वो अलग होता है। तो उसी हिसाब से विरासत तकसीम होती है। अब जो हिस्सा सहाबा कराम रिज़वानुल्लाह अलैहिम अजमईन को नसीब हुआ, जो हिस्सा खुलफाए राशिदीन को नसीब हुआ, जो हिस्सा ज़ुन्नुरैन रज़ी अल्लाह ताला अन्हु को नसीब हुआ, उनकी अपनी शान। अब वहाँ का हिस्सा तो है लेकिन ये नहीं है कि यहाँ इस करम और एहसान में रब कायनात ने हम जैसे ख़ताकारों को शामिल नहीं फरमाया अपनी हैसियत के मुताबिक। अब ये अलग बात है कि जहाँ महल होता है, जहाँ बादशाह रहता है, आप गौर कीजिएगा खुदाम भी महल में रहते हैं, पूछो ना कहाँ रहते हो तो वो कहते हैं बादशाह का जो फला महल है उसमें रहते हैं। अब बादशाह उस महल में मालिक की हैसियत से है, खादिम खिदमतगार की हैसियत से है, रहते तो महल में। इसी तरह जो बतौर तवारस बात हो रही है, जो शान अल्लाह की मुकर्रब हस्तियों की जिन पर उनका एहसान है उनकी अपनी शान, उन्हें अल्लाह ने अता फरमाया और उस अता के सदके अल्लाह करीम हम पर रहम फरमाए रखे कि खुदाम की हैसियत से हमें वहाँ जाना या वहाँ का हिस्सा नसीब रहे। तो ये बातें शायद अल्फाज जो हैं वो वाज़े न कर सकते हों इन कैफियात को, लेकिन याद रखिएगा ये बातें अधूरी नहीं रहेंगी, इनकी वजाहत इतनी होगी कि किसी को कोई किसी दर्जे का शायबा नहीं रहेगा। लेकिन ज़रूरत आ जाए इसको समझने की। फिर दूसरा हिस्सा फरमाया ومن جاء بالسيئات فلا يجزى الا مثلها وهم لا يظلمون. کہ اگر کوئی غلطی کرتا ہے, برائی کرتا ہے, اور اس برائی کا حصہ وہ آگے اپنے لیے بھیج رہا ہے, تو فرمایا تو اس کو ویسی ہی سزا ملے گی, یعنی جتنی زیادتی اس نے کی اس کا بدلہ اسے ملے گا. وہم لا یظلمون, اور ان پر زیادتی نہیں کی جائے گی. قرآن کریم میں اللہ کریم کا ارشاد ہے کہ سزا دینا اسے پسند نہیں ہے, کہ سزا دینے کا اس نے پسند ہے یا اس کا بہانہ ہے کہ یہ کچھ کریں تو سزا دینے, غفور معاف فرمانا اسے پسند. پھر جو زیادتی کرتا ہے, قرآن کریم بیان فرماتا ہے وہ خود اپنے اوپر زیادتی کرتا ہے. اب آگ جل رہی ہے, آگ کی صفت ہے جلانا. اس آگ جو جلانا جس کی صفت ہے, اس میں ہاتھ ڈال کر کیوں نہیں کہتا کوئی کہ جی اللہ کریم ہے, اللہ معاف فرمانے والے ہیں, اللہ قادر مطلق ہیں, میرا ہاتھ نہیں جلتا, چونکہ اس آگ کی صفت. اب جس کی صفت جلانا ہے, جب حقیقی بات اس کے نام کی آتی ہے تو وہ ٹھنڈک دیتی ہے, لیکن جب ہم دائر دنیا کے اپنی پسند و ناپسند کے مطابق دیکھیں تو اس میں ہاتھ کون ہی ڈالتا, کیوں پتہ ہے کہ یہ جلاتی ہے. تو جو ظلم اور زیادتی بدعمالی کی صورت میں ہم کر رہے ہیں تو یہاں کیوں نہیں سمجھ جاتی کہ یہ بھی پھر جلانے کا سبب ہوں گے. تو عرض کی نا کہ اپنی پسند کو ہم جواز مہیا کرتے رہتے ہیں, حالانکہ ضرورت ہے کہ حقیقت پسندانہ رہا جائے. اور اب حقیقت پسندانہ کو جب ہم دیکھیں گے یا بحث کریں گے تو اس کا مطلب جو فی زمانہ لیا جا رہا ہے وہ یہ ہے کہ یہ احکامات تو اتنی صدیاں ہو گئی ہیں, وہ انداز زندگی تو آج کی جو جدید زندگی ہے اس کی مطابقت نہیں رکھتی, اور بنیادی انسانی جو مزاج ہے اور جو ضرورت ہے دین اسلام اس کے مطابق ہے, اس لیے دین فطرت کہا جاتا. اور بنیادی ضرورتیں کبھی نہ بدلی ہیں نہ کبھی بدلیں گی. آج سے صدیاں پہلے کیا انسان کو بھوک نہیں لگتی تھی, تو کیا آج نہیں لگتی؟ تب پیاس نہیں لگتی تھی, کیا آج پیاس نہیں لگتی؟ تب دکھ دکھ نہیں تھا اور آج دکھ دکھ نہیں ہے. تب سکھ سکھ نہیں تھا تو کیا آج سکھ سکھ نہیں ہے؟ ذرائع بدلے ہیں, تکمیلی ذرائع بدلے ہیں. جدت کا مراد, جدت سے مراد یہ نہیں ہے کہ بنیادی جو ضرورت ہے وہ بدلی ہے, تکمیل کے ذرائع بدلے ہیں. پہلے اگر کوئی سفر گھوڑے پر کرتا تھا یا اونٹ پر کرتا تھا, آج گاڑی پر کرتا ہے یا جہاز پر کرتا ہے, تو کیا مسافر یا سفر یہ انسانی زندگی کا حصہ نہیں ہے؟ تب بھی تھا, آج. تو جب بنیادی ضروریات وہی ہیں تو اس کی تکمیل میں جو اصول و ضوابط ہیں وہ بھی وہی چاہیے ہوں گے. تب بھی کسی کا گھوڑا کچھ چھین لینا اچھائی کی علامت نہیں تھی, چوری کے معنوں میں آتا تھا, ڈکیتی کے معنوں میں آتا تھا, ظلم کے معنوں میں آتا تھا, اور اس پر جو دینی حکم ہے وہی تھا. جو آج کسی کی گاڑی چھین لیتا ہے یا چوری کر لیتا ہے تو جو آج حکم صادر ہوگا وہی ہوگا. تو بنیادی ضرورت بھی وہی ہے تو پھر اصول بھی وہی ہے. اسی لیے دین اسلام کو دین فطرت ارشاد فرمایا گیا. اور جیسا کوئی کرے گا غلطی میں اس کے مطابق پائے گا, لیکن اگر بہتری نصیب ہوئی کرنا, عمل صالح نصیب ہوا, تو فرمایا جا رہا ہے اسے 10 گنا عطا فرمایا جائے گا. وہم لا یظلمون, کسی کے ساتھ کوئی زیادتی نہیں ہوگی. اللہ کریم ہمیں معاف فرمائے, ہم اس قابل نہیں ہیں کہ اپنا حساب کتاب جا مانگیں. ایک ہی بات سمجھ آتی ہے کہ اللہ کریم سے اپنے اعمال بد کی معافی مانگی جائے. عمل صالح جو اس نے توفیق عطا فرمائی, اس میں اتنی خامیاں ہیں کہ میں سمجھتا ہوں کہ بجائے عمل صالح کے حجر اور ثواب کے دیکھنے کو ضرورت اس عمر کی ہے کہ ان رکوع سجود جو نصیب میں جو ان کی خامیاں, اس کی بھی معافی مانگی جائے. اللہ کریم میرا اور آپ کا حامی و ناصر ہو, وآخر دعوانا الحمد لله رب العالمين.